मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बाताए। सत्यार जीवन होने दे हूँ स्वर्ग मजाना लाए, स्वर्ग मजाना लाए, स्वर्ग मजाना
लाए। नमस्कार, कार्यक्रम मुक्तिको मार्गमा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम अन्तर्गत हामी पवित्र शास्त्र बाइबलको क्रमबद्ध रूपले अध्ययन गर्दछौ। हाम्रो उद्देश्य यो हो, तपाईँहरू परमेश्वरको वचनको रहस्य अझै धेरै गरेर जान्नुहोस् र यसलाई आफ्नो व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिक जीवनमा बढ्न सक्नुहोस्। त सुन्नुहोस्, तपाईँहरूको लागि प्रस्तुत छ यो वचन अध्ययन।
तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आज हामी वचन अध्ययन भजन संग्रह 27 र 28 अध्यायबाट देख्न गइरहेका छौँ। त सबभन्दा पहिले हामी देख्नेछौँ 27 अध्यायबाट, जुनको मुख्य विषय हो प्रार्थना। यो गहिरो आत्मिक भजन हो र यो भजन धेरै परमेश्वरको जनहरूको निम्ति प्रसिद्ध छ। जुन क्षणमा तपाईँ पहिलो पद पढ्नुहुन्छ, तपाईँको अनुहार सम्भवत सम्मानसँग उज्यालो हुनेछ। यो स्वयंमा स्वाभाविक रूपमा दुई मुख्य विभाजनहरूमा वर्गीकरण गरिएको छ। पहिला छ पदहरूले उहाँका आफ्नै जनका उत्साह र आत्मविश्वासको निम्ति परमेश्वरले बनाउनुहुने प्रबन्धको बताउँछ। यो भजनका बाँकी पदहरू चाहिँ सहायताको र खाने पिउने कुराको लागि प्रार्थना हो। यो अति नै धेरै आत्मिक देखा पर्ने बोक्रे भक्तहरूको लागि प्रार्थना होइन, तर यससँग धेरै हृदय र जीवनहरूको लागि सन्देश छ। यो दाउदको प्रार्थना हो र यो कथनसँग आरम्भ हुन्छ। त सबभन्दा पहिले देख्नेछौँ प्रार्थनाको निम्ति जग। त आउनुहोस् भजन संग्रह 27 अध्याय 1 पद हेर्दै अगाडि बढौँ। यहाँ यस प्रकार लेखिएको छ, परमप्रभु मेरो ज्योति र मलाई मुक्ति दिने हुनुहुन्छ, मैले कसको डर मान्नु, परमप्रभुमा नै मेरो जीवनको किल्ला हुनुहुन्छ, मैले कसको भय मान्नु। यो फेरि उहाँ र म मेरो मलाईको भजन हो। परमप्रभु मेरो ज्योति र मलाई मुक्ति दिने हुनुहुन्छ, उहाँ मेरो ज्योति हुनुहुन्छ, उहाँ पवित्र परमेश्वर हुनुहुन्छ, उहाँ नै एक हुनुहुन्छ जसले मलाई उहाँको वचनको ज्योतिद्वारा अगुवाई गर्नुहुन्छ। पछिबाट भजनकार भनेछन् भजन संग्रह 119 अध्यायको 105 पदमा, तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति ज्योति हो, उहाँ मेरो मुक्ति दिने हुनुहुन्छ जुनले परमेश्वरको प्रेमको बताउँछ, किनभने यो उहाँको प्रेमले नै हाम्रो निम्ति उद्धारको प्रबन्ध प्रदान गरियो। निश्चय नै उद्धार केवल प्रभु येशु ख्रीष्टद्वारा मात्र हो। योहना 3 अध्याय 16 पदमा भनिएको छ, किनकि परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौते पुत्रलाई दिनुभयो, जसले उहाँमा विश्वास गर्दछ नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। परमेश्वरले यति धेरै प्रेम गर्नुभयो, उहाँले संसारलाई उद्धार गर्नुभयो, होइन, बरु परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले पापीहरूको लागि उद्धारको प्रदान गर्नुभयो, अनि हामी त्यस आधारमा आउनुपर्छ। त्यो उद्धार निश्चित गरिएको छ, जुन सिमोन पत्रुसले यसरी राख्छन् प्रेरित 4 अध्यायको 12 पदमा, स्वर्गीय मुनि मानिसहरूको बीचमा कुनै नाउँ दिइएको छैन जहाँबाट हामी उद्धार पाउन सक्छौँ। यो उही उद्धार हो जुनको बारेमा दाउद बोलिरहेका छन्। परमप्रभु मेरो ज्योति र मलाई मुक्ति दिने, यानि उद्धार दिने हुनुहुन्छ, अनि मेरो ज्योति र मेरो मुक्ति, यहाँ भनिएको छ, परमप्रभु मेरो ज्योति र मलाई मुक्ति दिने हुनुहुन्छ, मैले कसको डर मान्न, परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, मैले कसको भय मान्न। उहाँ केवल ज्योति र मुक्ति मात्र हुनु नभएर उहाँ किल्ला पनि हुनुहुन्छ जहाँ विश्वासीहरू सुरक्षित रहन सक्छन्। त्यसकारण बडो आत्मविश्वास साथ भजनकार भन्छन्, मैले कसको भय मान्न। मार्टिन लुथरले भनेथे, परमेश्वरसँग एकजना नै बहुमत हो। जब क्रोमवेललाई सोधियो कि किन उनी कसैसँग डराउँदैनथे। उसले भन्यो, मैले सिकेँ कि यदि तपाईँ परमेश्वरमा भय राख्नुहुन्छ भने तपाईँसँग डराउनु पर्ने कोही पनि हुने छैन। आगे दुई पदमा भनिएको छ, जब कुकर्मीहरू, मेरा विरोधीहरू र मेरा शत्रुहरू मेरो सामु खान म माथि आइलागे, तब ठेस खाएर तिनीहरू लडे। अहिले दाउले सम्भवत आफ्नो जीवनको त्यो समयतिर हेरिरहेका छन् जब उनी धेरै खतरामा थिए। जब उनी गोठाला थिए, उसको जीवन खतरामा थियो। जब उसले आफ्ना भेडाहरूलाई सिंह र भालुबाट सुरक्षा गर्थे, त्यो नै एक कुरा हो जुनको कुनै व्यक्ति हरेक दिन सामना गर्दैन। म तपाईँको बारेमा जान्दिनँ, तर म कति पनि हरेक दिन सिंह र भालुलाई भेट्दिनँ। जब म भेट्छु, तिनीहरू पिञ्जडामा यानि जूभित्र हुन्छन्, चिडियाघरमा। तर आज हाम्रा वरिपरि सिंह र भालु जस्ता मानिसहरू छन् र तिनीहरू धेरै कसैलाई फाडौँ र निलिहालौँ भन्दै खोजी हिँड्छन्। उही समयमा पहिलो पत्रुस 5:8 पदमा वृद्ध पुरानो सिंहको बारेमा बताइएको छ, भनिएको छ, सचेत रहौ, जाग रहौ, तिमीहरूको विरोधी शैतान कसलाई भेटौँ र निलिहालौँ भनेर गर्जने सिंह झैं खोजेर हिँड्छ। आगे 3 पदमा भनिएको छ, सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो मन कतार हुने छैन। मेरो विरुद्धमा लडाईँ खुल्यो भने पनि म त्यस बेला कम्मर कस्नेछु। दाउदको आत्मविश्वास र भरोसा परमेश्वरमा थियो र यो नै प्रबन्ध व्यवस्था आज उहाँका आफ्नैहरूको लागि परमेश्वरले बनाउनु भएको छ। के तपाईँले कहिले यो कुराको ध्यान दिनुभएको छ कि प्रभु येशु आफ्नो पुनरुत्थानपछि जब जब आफ्ना चेलाहरूलाई भेट्नुहुन्थ्यो तब यो भन्नुहुन्थ्यो, नडराओ, नडराओ। मित्र, तपाईँ र मसँग पुनरुत्थित जीवित परमेश्वर हुनुहुन्छ। हामी कहाँ धेरैपल्ट डर आउँदछ। म उचाइको स्वाभाविक रूपमा डराउँछु। जब म आकाशमा हवाई जहाजमा उठ्छु, म प्रभुलाई भन्छु, तपाईँ मसँग हुनुहुन्छ, मेरो भरोसा तपाईँमा छ। त्यसपछि निम्न पदहरूमा देख्छौँ, प्रार्थनामा मनन ध्यान। 4 पदमा भनिएको छ, एउटै कुरा मैले परमप्रभुसित मागेको छु, म त्यसैको खोजी गर्नेछु कि परमप्रभुको शोभा हेर्न र उहाँको मन्दिरमा ध्यान दिन जीवनभर म परमप्रभुको भवनमा रहन पाऊँ। यहाँ हामी दाउदको इच्छा लालसाको देख्छौँ। उसले संसारमा कुनै अरू कुराको इच्छा गर्दैनन्, उसको एउटै कुराको इच्छा छ, एउटै कुरा मैले परमप्रभुसित मागेको छु, म त्यसैको खोजी गर्नेछु कि परमप्रभुको शोभा हेर्न र उहाँको मन्दिरमा ध्यान दिन जीवनभर म परमप्रभुको भवनमा रहन पाऊँ। अहिले मलाई लाग्दैन कि दाउदको इरादा इच्छा पवित्र वासस्थानमा आफ्नो ओछ्यान विस्तार लिएर त्यहीँ रहने। तर उसले सन्दुकको चाहन्थे, इच्छा गर्थे, लालसा गर्थे, जुन परमेश्वरको आफ्ना मानिससँग उससँग यरुसलेममा भेट्ने स्थान थियो। उसले त्यसलाई यरुसलेममा ल्याए र त्यहाँ खडा गरे। किन? त्यसद्वारा उनी परमेश्वर कहाँ जान सक्थे। त्यो नै एउटा कुरा हो, त्यो नै एउटा कुराको चाहना दाउदको जीवनमा थियो। हामीसँग परमेश्वर कहाँ पहुँच पुग्ने अधिकार, पस्ने अधिकार ख्रिस्टद्वारा छ, अनि त्यो नै कुरामा हामी खुसी आनन्द गर्नुपर्छ। पाउले रोमी 5:1-5 पदमा विश्वासद्वारा धर्मी ठहरिने कुराको 8 फाइदाहरूको दिन्छन्। अनि दोस्रो फाइदा हो परमेश्वर कहाँ पहुँच पुग्ने काम, यानि पस्ने अधिकार, जसद्वारा हामी स्थिर भएको यो अनुग्रहमा विश्वासबाट पस्ने अधिकार पनि हामीलाई मिल्दछ र परमेश्वरको महिमाको आशामा हामी आनन्द गरौँ। ओ, परमेश्वर कहाँ पुग्ने यानि पस्ने अधिकार पाउनु कति अद्भुत कुरा हो। त्यो नै एक कुराको दाउदको जीवनको लक्ष्य थियो। यहाँ भनिएको छ, एउटै कुरा मैले परमप्रभुसित मागेको छु, म त्यसैको खोजी गर्नेछु कि परमप्रभुको शोभा हेर्न र उहाँको मन्दिरमा ध्यान दिन जीवनभर म परमप्रभुको भवनमा रहन पाऊँ। परमेश्वरको भवनमा कृपा आसन थियो। दाउलाई कृपाको आवश्यक थियो र मलाई कृपाको आवश्यक छ, अनि मलाई निश्चय छ कि तपाईँलाई पनि यसको आवश्यक छ। परमेश्वरको भवनमा एक वेदी थियो जुनले ख्रिस्टको क्रुसको बताउँथ्यो। यसले दाउलाई परमेश्वर कहाँ पुग्ने पस्ने अधिकारको प्रदान गरियो। तपाईं र म परमेश्वर कहाँ आज येशु ख्रीष्टद्वारा पुग्न सक्छौँ। यो अचम्मको अनुग्रहमा हामीसँग पस्ने पुग्ने अधिकार छ। परमेश्वर कहाँ पुग्ने अधिकार पाउने यो हाम्रो कस्तो अवसर छ। अनि यसमा कुनै सन्देह छैन कि यो भजन परमेश्वरका जनहरूको निम्ति महान अद्भुत आशिष भएको छ। अहिले यो पाँचौँ पदको नोटिस गर्नुहोस्। पाँच पदमा भनिएको छ, किनकि आपतका दिनमा उहाँले मलाई उहाँको मण्डपमा लुकाइराख्नुहुनेछ, आफ्नो पवित्र वासस्थानको गुप्त स्थानमा उहाँले मलाई लुकाउनुहुनेछ, उहाँले मलाई चट्टानमाथि चढाउनुहुनेछ। पवित्र वासस्थानको त्यो गुप्त स्थान कहाँ थियो? यो पवित्रको पनि महापवित्र स्थानमा थियो। त्यहाँ प्रधान पुजारी बाहेक अरू कोही पनि जान सक्दैनथ्यो। तपाईँलाई थाहा छ त्यसमा के थियो? करारको सन्दुक, जुन मात्र त्यो एक बाकस थियो जुनको बीटमा सुनले मोडिएको हुन्थ्यो र त्यसको माथि कृपा आसन राखिएको हुन्थ्यो र जुनलाई परमेश्वरले कृपा आसनको रूपमा उपाधि दिनुभयो, किनभने त्यसमाथि रगत छर्काइन्थ्यो, खुन छर्काइन्दथ्यो। अहिले हाम्रो दिनमा प्रभु येशूले आफ्नो रगत बहाउनु भएकोले गर्दा हामीसँग कृपा आसन छ जुनमा हामी जान सक्छौँ, अनि त्यहाँ नै उहाँले हामीलाई लुकाइराख्नुहुनेछ। ओ कस्तो सुरक्षित स्थान हामीसँग छ। छ पदमा भनिएको छ, अब मेरा वरिपरिका शत्रुहरूमा मेरो शिर उच्च हुनेछ र उहाँको पवित्र वासस्थानमा आनन्दको बलिदान चढाउनेछु, म भजन गाउनेछु, म परमप्रभुको प्रशंसामा गाउनेछु। जब हामी यो अद्भुत भजनको बुझ्दछौँ र हाम्रो निम्ति उहाँले के गर्नुभएको छ त्यसको थाहा गर्छौँ, यसले हाम्रा हृदयहरूमा गीत हाल्नेछ, भजन हाल्नेछ, यसले उसलाई अर्को पदको प्रार्थना गर्न अगुवाई गर्दछ। सात पदमा, के परमप्रभु, हे परमप्रभु, जब म मेरो चर्को स्वरले कराउँछु तब सुन्नुहोस्, म माथि अनुग्रह पनि गर्नुहोस् र मलाई जवाब दिनुहोस्। अनि त्यही गुप्त स्थानमा कृपा थियो, अनि परमेश्वरले आज हाम्रो निम्ति गुप्त स्थानको तयार गरिदिनु भएको छ जहाँ हामी परमेश्वरको कृपाको अनुग्रहको पाउँदछौँ। आठ पदमा भनिएको छ, जब तपाईँले भन्नुभयो मेरो दर्शनको खोजी गर, मेरो हृदयले तपाईँलाई भन्यो, हे परमप्रभु, तपाईँको दर्शनको खोजी म गर्नेछु। जब परमेश्वरले भन्नुभयो मेरो दर्शनको खोजी गर, दाउले भन्यो, मैले खोजी गरेँ। मेरो हृदयले तपाईँलाई भन्यो, हे परमप्रभु, म तपाईँको दर्शनको खोजी गर्नेछु। मित्र, परमेश्वरसँग तपाईँको निम्ति उत्कट लालसा छ, के तपाईँ त्यसको प्रतिक्रिया जनाउनुहुन्छ, जवाब दिनुहुन्छ? मित्र, त्यस व्यक्तिसँग रहने काम दयनीय कुरा छ जसले आफ्नो प्रेमको व्यक्त गर्दैन। विवाह भनेको पतिले आज्ञा गर्ने, पत्नीले हरेक काम गर्ने होइन, वा शारीरिक आवश्यकताको मात्र आपसमा आपूर्ति होइन। विवाह प्रेम सम्बन्ध हो। यदि यो त्यो होइन भने यो केही पनि होइन। परमेश्वरसँगको हाम्रो सम्बन्ध त्यस्तो प्रकारको हुनुपर्छ। जब परमेश्वरले भन्नुभयो म तिमीलाई प्रेम गर्छु, दाउदको हृदयले जवाब दियो, त्यसको प्रतिक्रियाको व्यक्त गरे, म पनि तपाईँलाई प्रेम गर्छु हे प्रभु। जब परमेश्वरले भन्नुभयो म तिमीसँग संगति गर्न चाहन्छु, दाउदले भने, हे परमेश्वर, म पनि तपाईँसँग संगति गर्न चाहन्छु। आगे पद नौमा भनिएको छ, तपाईँको मुहार मबाट नलुकाउनुहोस्, तपाईँको दासलाई रिसमा नहटाउनुहोस्, तपाईँ मेरो सहायक हुनुभएको छ, हे मेरा उद्धारकर्ता परमेश्वर, मलाई नफाल्नुहोस् र मलाई नत्याग्नुहोस्। जब दाउदले पाप गरे उसले पत्ता लगायो कि मानव परमेश्वरले उसबाट आफ्नो मुहार छिपाउनु भएको छ। उसले आफ्नो संगतिको गुमाए, उसले आफ्नो आनन्दको गुमाए, तर उसले प्रार्थना गरे भजन सङ्ग्रह 51 अध्यायको 12 पदमा, तपाईँको मुक्तिको उमङ्ग मलाई फेरि दिनुहोस्। अनि अर्को पदको चाहिँ अबुझाइ गरिएको छ। पद 10 भनिएको छ, किनकि मेरो बाबु र मेरो आमाले मलाई त्यागेको छ तर परमप्रभुले मलाई सम्हाल्नुहुनेछ। मित्र, यो पदको आलोचकहरूद्वारा अबुझाइ गरिएको छ। कोही कोही तिनीहरूको राय यो छ कि यो पद दाउले नभएर कसैले लेखेका हुन सक्छ। सम्भवत कारण यो हो कि दाउदको आमा बुबाले उसलाई त्यागेनन्। अमित्र, मलाई लाग्दैन कि दाउले यहाँ त्यही नै भनिरहेका छन्। तपाईँले देख्नुहुनेछ कि यो कालगत संयोजक खण्डवाक्य हो, किनकि मेरो बाबु र मेरी आमाले मलाई त्यागेका छन्। यसको खास अनुवाद यो हो, मेरा बाबु र आमाले मलाई त्यागे, परमप्रभुले मलाई सम्हाल्नुहुनेछ। यदि तपाईँका बाबु र आमाले त्यागे तापनि परमप्रभुले तपाईँलाई सम्भाल्नुहुनेछ। आगे घर पद्म भनिएको छ, हे परमप्रभु, तपाईँको मार्ग मलाई सिकाउनुहोस् र मेरा शत्रुहरूका कारणले मलाई सम्म बाटोमा अगुवाई गर्नुहोस्। दाउद भनिरहेका छन्, म शत्रुहरूको सामने असल गवाही बन्न चाहन्छु किनभने म जान्दछु कि त्यसले मलाई आलोचना गर्नेछ। म चाहन्छु कि तपाईँले मलाई रेखदेख र अगुवाई गरेको, ताकि म जे गर्छु त्यसद्वारा म तपाईँलाई अपमान अनादर गर्न नपाऊँ, बरु तपाईँको महिमा गर्न पाऊँ। बाह्र पदमा भन्छन्, मेरा विरोधीहरूको इच्छामा मलाई नसम्पनुहोस् किनकि झुट्टा साक्षीहरू र निर्दयको साहस फेर्नेहरू मेरो विरुद्धमा उठेका छन्। ओ, आजको यो झुट क्रियाशील शिक्षाको अवधिमा हामीले कति धेरै यो परमेश्वरसँग प्रार्थना गर्न आवश्यक छ। त्यसपछि अन्तिममा देख्छौँ प्रार्थनाको महसुस। तेह्र पदमा भनिएको छ, जीवितहरूको देशमा परमप्रभुको भलाइ देख्ने मलाई विश्वास नहुँदो हो त म मुर्छै परिहाल्थे। मित्र, आज पनि यो संसारमा तपाईँ परमप्रभुको भलाइपनको देख्न सक्नुहुनेछ। उहाँ कति भला हुनुहुन्छ। चौध पदमा भनिएको छ, परमप्रभुको बाटो हेर डरो हो र तेरो हृदयले साहस गरोस्, तैले परमप्रभुकै बाटो हेर। यसपछि भजन 28 अध्यायतिर पनि प्रवेश गरौँ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौँ कष्टको समयमा चित्कार। दाउद यहाँ समस्यामा छन् अनि महाक्लेश अवधिमा यो अगमबाडी इसरायलको चित्कार हो। यो उसका शत्रुहरूमाथि इन्साफको निम्ति प्रार्थना र छुटकाराको निम्ति स्तुति प्रशंसा हो, जुन छुटकारा उसले जान्दछ कि निश्चय नै आउनेछ। भजन सङ्ग्रह 28 अध्याय 1 पदमा भनिएको छ, हे परमप्रभु, म तपाईँमा नै पुकार गर्नेछु, हे मेरा चट्टान, मेरो निम्ति बहिरो नहुनुहोस्। यदि तपाईँ मसित चुप रहनुभयो भने त खाडलमा पर्नेहरू जस्तै म हुनेछु। इसरायलले त्यो चट्टानको बारेमा जान्दथे। यस चट्टानलाई इसरायलले अस्वीकार इन्कार गरे। यसमा मोसा विलाप गरेथे, व्यवस्था 32 अध्यायको पद 15 तब त्यसले आफूलाई सृष्टि गर्ने परमेश्वरलाई त्याग्यो र आफ्नो उद्धारको चट्टानलाई त्यो चट्टानियो। चट्टान त्यो एक कुरो हो जुनमाथि उभिन्दछ। यसले निश्चित पक्का जग आधारको दिन्छ। हाम्रा दिनमा विश्वासीहरूले पनि त्यस चट्टानको बारेमा जान्दछन्। प्रेरित पाउले लेखे पहिलो कुरन्थी 3 अध्यायको 11 पदमा, किनभने बसालेको जग बाहेक जो येशु ख्रिस्ट हुनुहुन्छ कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। आगे 2 पदमा भन्छन्, जब तपाईँको पवित्र स्थानको भित्री कोठातिर म मेरो हात उठाउँछु र तपाईँको पुकार गर्छु, तब मेरो अन्तर्विन्ती सुन्नुहोस्। पवित्र स्थानको भित्री कोठामा कृपा आसन थियो। ख्रिस्टले आज तपाईँ र मलाई प्रदान गरिदिनु भएको कृपा आसन त्यो स्थान हो जुनमा तपाईँ र म आफ्नो नजर लगाउन आवश्यक छ। अनि आगे 6 पदमा भनिएको छ, परमप्रभु धन्यको हुनुहुन्छ किनभने उहाँले मेरो अन्तर्विन्तीको स्वर सुन्नुभएको छ। परमेश्वरले हाम्रा प्रार्थनाहरू सुन्नुहुन्छ र उत्तर पनि दिनुहुन्छ। परिणामस्वरूप अहिले दाउद भन्छन् 7-9 पदमा, परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्छ, मेरो हृदयले उहाँमा भरोसा राखेको हुनाले मैले सहायता पाएको छु, यसकारण मेरो इच्छा हृदय ज्यादै रमाउँछ र भजन गाएर म उहाँको प्रशंसा गर्नेछु। परमप्रभु तिनीहरूकै शक्ति हुनुहुन्छ र उहाँले अभिषेक गर्नुभएको जनको उद्धारको निम्ति उहाँ नै दृढ गढ हुनुहुन्छ। आफ्नो प्रजालाई बचाउनुहोस् र आफ्नो हकवालालाई आशिष दिनुहोस्, तिनीहरूलाई खुवाउनु पनि होस् र तिनीहरूलाई सधैँ सम्भाल्नुहोस्। मित्र, परमेश्वर शक्ति र सामर्थ्य हुनुहुन्छ र उहाँ हाम्रा सुरक्षाको निम्ति ढाल हुनुहुन्छ। उहाँ शक्ति र सुरक्षा हुनुहुन्छ। तर तपाईँ यो भन्न हुन्छ होला, उहाँ मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो सुरक्षा हुनुहुन्छ। मित्र, निश्चय नै उहाँ यो तपाईँको निम्ति हुनुहुन्छ यदि तपाईँको हृदयले उहाँमा भरोसा र विश्वास गर्छ भने। यदि तपाईँले परमेश्वरलाई विश्वास गर्नुहुन्छ भने उहाँले तपाईँलाई सहायता गर्नुहुनेछ, उहाँले तपाईँको प्रार्थना सुन्नुहुनेछ र उत्तर पनि दिनुहुनेछ। जब उहाँले प्रार्थनाको उत्तर दिनुहुँदा त के हुन्छ? भजनकार भन्छन्, भजन गाएर म उहाँको प्रशंसा गर्नेछु। ओ मित्र, जब उहाँले हाम्रो प्रार्थनाहरू सुन्नुहुन्छ र त्यसको उत्तर दिनुहुन्छ, उहाँलाई धन्यवाद दिन, स्तुति प्रशंसा दिन कहिले नभुलौँ। पद आठमा उल्लेखित अभिषेक शब्दको हिब्रूमा हुन्छ मसी, यानि ख्रिस्ट, जसलाई भजनमा बार बार आउन गइरहेको उद्धारक, छुटकारा दिनेवाला, मुक्तिदाताको रूपमा उल्लेख गरिएको छ। अनि उसले यो बिन्ती पुकारलाई यो कथन सहित अन्त गर्दछन्। पद नौमा भनिएको छ, आफ्नो प्रजालाई बचाउनुहोस्, आफ्नो हकवालालाई आशिष दिनुहोस्, तिनीहरूलाई खुवाउनु पनि होस् र तिनीहरूलाई सधैँ सम्हाल्नुहोस्। अभिषेक जन गोठाला हुनुहुन्छ जसले तिनीहरूलाई आशिष दिनुहुनेछ, खुवाउनुहुनेछ र सम्हाल्नुहुनेछ जब उहाँ यस पृथ्वीमा आउनुहुनेछ। यसले मलाई जुन कुरा यसैयाले लेखेका थिए त्यसको याद दिलाउँछ। यसैया 40 अध्याय 11 पदमा भन्दछन्, यसैया 40 अध्याय 11 पदमा, उहाँले आफ्नो बगाललाई गोठालाले झैँ चराउनुहुनेछ, उहाँले थुमहरूलाई आफ्नो अंगालोमा लिनुहुनेछ र तिनीहरूलाई आफ्नै काखमा बोक्नुहुनेछ। दुध खुवाउने माउलाई चाहिँ बिस्तार बिस्तार डोर्याएर उहाँले लैजानुहुनेछ। एकपल्ट म पढिदिन्छु, उहाँले आफ्नो बगाललाई गोठालाले झैँ चराउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो अंगालोमा लिनुहुनेछ र तिनीहरूलाई आफ्नै काखमा बोक्नुहुनेछ। दुध खुवाउने माउलाई चाहिँ बिस्तार बिस्तार डोर्याएर उहाँले लैजानुहुनेछ। ओ मित्र, हामीसँग यस्तो महान, अति नै अद्भुत गोठाला हुने काम कति आनन्दको कुरा हो। हामीसँग यस प्रकारको दया, करुणा, कृपाले, वास्ताले, ख्यालले भरिएको गोठाला हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
विद्यार्थी हो हामीहरू युगलाई हाँक्ने, अन्याय र अत्याचार उठाएर फ्याँक्ने, विद्यार्थी हो हामीहरू युगलाई हाँक्ने, अन्याय आमा धेरै ना बसौ, महाराज्ञा विद्यार्थीले विद्यार्थीलाई चेला बनाउँदै हाम्रो यही कर्तव्य हो भनी चिनाउँदै विद्यार्थीले विद्यार्थीलाई चेला बनाउँदै हाम्रो यही कर्तव्य हो भनी चिनाउँदै लागौ अब अभियानमा कम्मर कसेर लक्ष्य हाम्रो पुरा हुन्न यसै बसेर
आजको यो बाइबल अध्ययनमा सम्मिलित हुनुभएको लागि धन्यवाद। आशा गर्दछौँ यस कार्यक्रमद्वारा आशिषित हुनुभयो। श्रोता, यदि तपाईँहरू परमेश्वरको वचनको बारेमा अधिक जानकारी चाहनुहुन्छ या तपाईँहरूको कुनै प्रार्थनाका विषयहरू र सुझावहरू छन् भने साथै सितैमा पुस्तक पुस्तिकाहरू प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो यस ठेगानामा पत्रचार गर्नुहोला। हाम्रो ठेगाना नेपालमा यस प्रकार छ, मुक्तिको मार्ग, पोस्टबक्स नम्बर 32, भुटवल, रूपेन्देही, लुम्बिनी, नेपाल। ठेगाना फेरि एकपल्ट सुन्नुहोला, मुक्तिको मार्ग, पोस्टबक्स नम्बर 32, भुटवल, रूपेन्देही, लुम्बिनी, नेपाल।
कार्यक्रम मुक्तिको मार्ग, जीपीओ बक्स नम्बर 87, सिलगढी 734401, वेस्ट बेङ्गल। फेरि एकपल्ट हाम्रो ठेगाना सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ बक्स नम्बर 87, सिलगढी 734401, वेस्ट बेङ्गल। अनि हाम्रो इमेल एड्रेस हो
nepalittb@twr.in।
फेरि एकपल्ट हाम्रो इमेल एड्रेस सुन्नुहोला
nepalittb@twr.in।
लौ त मित्र, आजलाई हामी बिदा चाहन्छौँ। अर्को दिनमा यही समयमा यही मिटर बेनमा भेट्नेछौँ। तबसम्मलाई नमस्कार।